جزاكم الله. الحمد لله وكفى وسلام على العباد الذين اصطفى. أما بعد، أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. تبارك الذي إن شاء جعل لك خيرا من ذلك جنات تجري من تحتها الأنهار ويجعل لك قصورا. بل كذبوا بالساعة وأعتدنا لمن كذب بالساعة سعيرا إلى الآخر. سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم أرنا الحق حقا وارزقنا اتباعه وأرنا الباطل باطلا وارزقنا اجتنابه ربنا زدنا علما. تو سورۃ الفرقان کی تفسیر ہم پارک القرآن کی جلد نمبر 6 سے اس کلاس میں پڑھ رہے ہیں. سورۃ الفرقان یہ مکی سورت ہے. اس میں اللہ تعالیٰ نے نبی علیہ الصلوۃ والسلام کے یعنی آپ صلی اللہ علیہ وسلم کے اوپر نازل فرمایا, تو اپنی تعریف کرنے سے شروع کیا کہ برکت والی وہ ذات ہے کہ جس نے الفرقان کو نازل کیا اپنے بندے کے اوپر تاکہ وہ تمام عالمین کے لیے ڈرانے والا بن جائے. تو اپنی تعریف فرمائی, اپنے بندے کی تعریف فرمائی یعنی نبی علیہ الصلوۃ والسلام, اور پھر ان لوگوں کو بھی ڈیفائن کیا کہ جو لوگ نہیں مانتے ہیں. تو یہ ساری تفصیلات پڑھ کر کے اب جو ہے وہ آیت نمبر 10 سے لے کر کے آیت نمبر 20 تک کی تفسیر آج پڑھیں گے انشاءاللہ. پیج نمبر 461 کے اوپر یہ آیات ہیں اور کل ان کا ترجمہ ہم نے پڑھ لیا تھا. ترجمہ معروف القرآن کے اندر حضرت مولانا محمود الحسن حضرت شیخ الہند رحمۃ اللہ علیہ کا کیا وہ ترجمہ ہے. تو وہ ترجمہ پڑھ کر کے اب ہم خلاصہ تفسیر پڑھنا شروع کر رہے ہیں پیج نمبر 462 سے, جو کہ حضرت مولانا اشرف علی تھانوی رحمۃ اللہ علیہ کی بیان القرآن سے مفتی شفیع رحمۃ اللہ علیہ نے یہاں پر نقل کیا ہے, اور جو مشکل الفاظ ہیں ان کی کچھ کو آسان کر دیا ہے. اچھا, خلاصہ تفسیر میں جیسے کہ اس کا طریقہ ہے کہ پہلے ترجمہ کرتے ہیں اور اس کے اوپر ایک لائن لگا دیتے ہیں. تو تحت السطر ترجمہ ہے, اور اس کے بعد بریکٹس میں جو ہے وہ مختصر خلاصے تفسیر لکھ دیتے ہیں. تو یہ اس کا میتھڈ ہے خلاصے تفسیر کے اندر. تو فرماتے ہیں کہ تبارک الذی ان شاء جعل لک خیرا من ذلک جنات تجری من تحتها الانہار ویجعل لک قصورا, کہ وہ ذات بڑی عالی شان ہے یعنی بڑی برکت والی ہے کہ اگر وہ چاہے تو آپ کو کفار کی اس فرمائش سے بھی اچھی چیز دے دے, یعنی بہت سے غیبی باغات جن کے نیچے سے نہریں بہتی ہوں. یعنی کفار تو نبی علیہ صلی اللہ علیہ وسلم سے خالی یہ ڈیمانڈ کرتے تھے کہ ان کے پاس کھانے پینے کے لیے کچھ یعنی خزانہ کیوں نہیں ہے, اور ان کے پاس اپنے باغات کیوں نہیں ہیں, ٹھیک ہے نا, یہ لینڈ لارڈ کیوں نہیں ہے, لینڈ اونر کیوں نہیں ہے, چودھری کیوں نہیں ہے, ٹھیک ہے. تو اللہ تعالیٰ جواب دیتے ہیں کہ ہم تو یعنی ایسے ایسے باغات ان کو دینے پر قدرت رکھتے ہیں کہ جو کہ یعنی تم خالی تصور کر سکتے ہو. عرب لوگوں نے تو ایسے باغات دیکھے بھی نہیں تھے عرب کے اندر, کیونکہ ایسے باغات جو تھے وہ شام وغیرہ کے علاقے میں ہوتے تھے, ٹھیک ہے, جن کے ساتھ ساتھ نہریں بھی بہ رہی ہوتی تھیں اور بہت ہی خوبصورت منظر ہوتا تھا. تو بہتر اس لیے کہا کہ وہ تو مطلق باغ کی فرمائش کرتے تھے. مطلق باغ کا مطلب یہ کہ بس سمپلی ایک باغ کی فرمائش کرتے تھے کہ پیغمبر کے پاس کوئی بھی باغ ہونا چاہیے, جیسے مدینہ منورہ کے اندر باغات ہوتے ہیں, گو ایک ہی ہو. اور متعدد باغ کا ایک سے بہتر ہونا ظاہر ہے, ٹھیک ہے, یعنی وہ تو بس اتنا ہی کہتے تھے کہ بس ان کے پاس ایک آدھ باغ ہونا چاہیے تاکہ یہ جو ہے نا وہ مانگتے نہ پھرے. جس طرح عام لوگ جو ہے وہ اپنے ضروریات کے لیے بازار وغیرہ جایا کرتے ہیں اور لوگ ان کو لا کر کے دیا کرتے ہیں چیزیں, تو پیغمبر کا یہ معاملہ نہیں ہونا چاہیے. بھائی یہ کس قسم کے پیغمبر ہیں کہ لوگ ان کو آ کر کے ہدیہ دیتے ہیں تو ان کا کام چلتا ہے. تو وہ تو بس اتنا ہی سے ڈیمانڈ کرتے ہیں کہ اللہ تعالیٰ تو بہت زیادہ دینے کے اوپر قادر ہے. اور بلکہ ان باغوں کے ساتھ اور بھی مناسب چیزیں دے دیں جن کی انہوں نے فرمائش بھی نہیں کی. ٹھیک ہے, کیونکہ اللہ تعالیٰ جو ہے نا, یہ ایک تو فرمائش کے مطابق دیتے ہیں, ٹھیک ہے نا, جب انسان دعا مانگتا ہے اللہ تعالیٰ سے مانگتا ہے تو اللہ تعالیٰ اس کو دیتے ہیں, لیکن اللہ تعالیٰ کی شان صرف یہ نہیں ہے کہ جتنا مانگو گے صرف اتنا دیں گے, بلکہ اللہ تعالیٰ تو بن مانگے بھی دیتے ہیں. رائٹ, ہمیں اتنی ساری جو نعمتیں ملی ہوئی ہیں اس دنیا کے اندر, یہ ساری ہم نے مانگی تھی کوئی اللہ تعالیٰ سے؟ کہ دنیا میں آنے سے پہلے جو ہے وہ عالم الارواح کے اندر سارے بیٹھ کر کے دعائیں مانگ رہے تھے, اللہ مجھے دو آنکھیں دے دینا اور جب میں دنیا میں جاؤں گا نا تو پھر مجھے تم یعنی کام کرنے والے کان بھی دینا اور مجھے یہ بھی دینا اور مجھے یہ بھی دینا, پوری لسٹ ہم نے بنائی تھی. پھر اس کے بعد دنیا میں آئے تو وہ ساری چیزیں ہمیں ملی جو ہم مانگ کر کے آئے تھے. کسی نے ایسا کیا تھا؟ کسی ایک نے بھی ایسا نہیں کیا تھا. یہ ساری نعمتیں جو ہمیں اس دنیا کے اندر ملی ہوئی ہیں نا, اللہ ماشاء اللہ چند نعمتیں ایسی ہیں جن کو پھر مانگنے کی توفیق ملی, پھر مانگا پھر وہ مل گئی, لیکن باقی ساری کی ساری تو بن مانگے ملی ہیں نا. رائٹ, تو اللہ تعالیٰ تو بن مانگے بھی دیتے ہیں اور پھر بن مانگے بھی ایسی بھی چیزیں دیتے ہیں کہ جن کا کہ ہم تصور بھی نہیں کر سکتے تھے. صحیح ہے, تو اللہ تعالیٰ ان ساری چیزوں کے اوپر قدرت رکھتے ہیں. تو یہی فرما رہے ہیں کہ ان باغوں کے ساتھ اور بھی مناسب چیزیں دے دیں کہ جن کی انہوں نے فرمائش بھی نہیں کی تھی, یعنی آپ کو بہت سے محل دے دیں قصورہ جو ان باغوں میں بنے ہوئے ہوں یا باہر ہی ہوں. ٹھیک ہے نا, باغ کے اندر محل ہوں یا الگ سے محل ہوں اور باغ ان کے علاوہ ہوں, جس سے ان کی فرمائش اور بھی زیادہ نعمتوں کے ساتھ پوری ہو جائے. مطلب یہ کہ جو جنت میں ملے گا اگر اللہ چاہے تو آپ کو دنیا ہی میں دے دے. ٹھیک ہے نا, یعنی یہ صرف نہیں ہے کہ جی اللہ تعالیٰ صرف جنت میں دینے پر قادر ہیں, دنیا میں نہیں دے سکتے. نہیں, دنیا میں بھی یہ ساری نعمتیں اللہ تعالیٰ دے سکتے ہیں, قدرت ہے اللہ کے پاس. ٹھیک ہے, لیکن دیتے کیوں نہیں, اس کو بتا رہے ہیں کہ بعض حکمتوں سے یہ بات نہیں چاہی. ٹھیک ہے نا, یہ اللہ تعالیٰ کی حکمت ہے کہ ایسا نبی علیہ الصلوۃ والسلام کو دیا نہیں, اور فی نفس ہی ضروری تھا بھی نہیں. ٹھیک ہے نا, یعنی کوئی ایسی اس کی ضرورت بھی نہیں تھی کہ یہ دیں گے تو پھر لوگ مسلمان ہوں گے تو پھر جو ہے وہ کام آگے بڑھے گا, ضرورت بھی نہیں تھی اس کی. بس شبہ محض بےہودہ ہے, بےہودہ. رائٹ, یعنی یہ جو اس قسم کی جو فرمائشیں کر رہے ہیں ان کی کوئی ویلیو نہیں ہے, بالکل ارریلیونٹ ہے. رائٹ, بالکل عقل سے پیدل قسم کی یہ فرمائشیں کر رہے ہیں یہ لوگ. تو اس طرح کا جو انہوں نے شبہ کیا ہوا ہے کہ یہ تو اللہ کے نبی نہیں ہے, اگر ہوتے تو ان کے پاس باغات ہوتے اور محل ہوتے, تو بالکل بےہودہ قسم کی باتیں کر رہے ہیں. ان کفار کے ان شبہات مذکورہ کا سبب یہ نہیں ہے کہ ان کو حق کی طلب اور فکر ہوئی ہے. ٹھیک ہے, اب اللہ تعالیٰ جو کہ نیتوں کے جاننے والے ہیں, دنوں کے احوال سے واقف ہیں, تو اللہ تعالیٰ نے نا یعنی یہ معاملہ کیوں کیا, اس کی وجہ بیان کر رہے ہیں کہ ان کی تو نیت ماننے کی تھی ہی نہیں, یہ تو اعتراض برائے اعتراض کر رہے تھے. ٹھیک ہے نا, اعتراض برائے ہدایت نہیں کہ بھئی ہاں جیسے کہ بات سمجھ میں نہیں آ رہی تو آپ مجھے بات سمجھا دیں تو میرے لیے ماننا آسان ہو جائے گا, ہے نا. جیسے کہ ابراہیم علیہ السلام نے بھی تو اللہ تعالیٰ سے کہا تھا نا کہ اے اللہ آپ مرنے کے بعد کیسے زندہ کریں گے, تو ان کا جو یہ کہنا تھا کہ یہ اعتراضی فرمائش نہیں تھی کہ مجھے ذرا سمجھنا ہے اس بات کو کہ مرنے کے بعد کیسے زندہ کریں گے تب میں مانوں گا آپ کی بات. نہیں, ابراہیم علیہ السلام نے یہ بات کیوں کہی تھی, صرف جو ہے وہ اپنے آلریڈی ایگزسٹنگ ایمان کو مزید پکا کرنے کے لیے, یقین میں تبدیل کرنے کے لیے اللہ تعالیٰ سے اس طرح کی ایک فرمائش کری تھی. ٹھیک ہے, اسی طرح موسیٰ علیہ السلام نے بھی اللہ تعالیٰ سے فرمائش کری تھی نا کہ اللہ میں آپ کو دیکھنا چاہتا ہوں. ٹھیک ہے, تو وہ اس لیے کو تھوڑی کری تھی کہ اگر آپ مجھے نظر نہیں آئے تو میں نہیں مانوں گا آپ کو, میں آپ کی بات نہیں مانوں گا. ٹھیک ہے, تو وہ دل کی نیتیں الگ ہوتی ہیں جو اللہ تعالیٰ اس سے واقف ہوتے ہیں. تو ان لوگوں کی نیتوں سے اللہ تعالیٰ واقف تھے کہ یہ تو اعتراض برائے اعتراض کر رہے ہیں, ماننے کے لیے نہیں کر رہے ہیں. ٹھیک ہے, تو اس دوران میں قبل تحقیق ایسے شبہات واقع ہو گئے ہوں, بلکہ بعض اعتراضات کی محض شرارت اور طلب حق سے بے فکری ہے, بلکہ وجہ اعتراضات کی محض شرارت اور طلب حق سے بے فکری ہے. اور اس بے فکری اور شرارت کا سبب یہ ہے کہ یعنی ایک تو یہ جو کافروں کو اس قسم کے شبہات ہوتے ہیں نا, تو ان شبہات کی دو وجوہات ہوتی ہیں. ایک وجہ تو یہ ہوتی ہے کہ وہ جو ہے نا یعنی ایک کرٹیکل اور जिसको कहते हैं यानी क्रिटिक की नीयत से, एतराज की नीयत से ही जो है ना वो पैगंबर को देख रहे होते हैं, यानी उन्हों उनकी देखने की निगाह ही डिफरेंट होती है। ठीक है, एतराजी निगाह की, जिसको हम उर्दू में कहते हैं ना कीड़े निकालने की नीयत से कोई देखे किसी चीज को, राइट, तो कीड़े निकालने की नीयत से देखेंगे तो फिर कीड़े तो हर जगह ही निकल आएंगे, है ना। वो तो हर यानी वैसे तो कोई परफेक्शन इंसान में होती नहीं है, लेकिन अगर कोई परफेक्ट इंसान होता भी ना तो उसके अंदर भी कीड़े निकालना कोई मुश्किल काम नहीं है, बस एक निगाह चाहिए होती है कीड़े निकालने वाली। ठीक है ना, घरों में हम लोगों को इसका तजुर्बा अच्छा खासा होता रहता है कि किसी के अंदर ये निगाह होती है तो फिर वो हर एक के अंदर निकालता है कीड़े, है ना। तो एक तो ये तरीक एक तो ये वजह बनती है इन शुबहात की कि निगाह जो होती है ना वो फॉल्ट फाइंडिंग निगाह होती है, फॉल्ट फाइंडिंग निगाह। ठीक है, हालांकि कोई आपको पोजीशन तो नहीं हासिल है कि जी आपने किसी की इसलाह करनी है, भाई इसलाह करने की जिसको की जिम्मेदारी दी गई हो तो उसका तो काम है फॉल्ट फाइंडिंग करना, अगर फॉल्ट फाइंडिंग नहीं करेगा तो इसलाह किस चीज की करेगा, है ना। जैसे टीचर है तो टीचर को तो स्टूडेंट की तरबियत करनी होती है, राइट, उसकी गलतियों की इसलाह करनी होती है। अब अगर टीचर साहब जो है वो स्टूडेंट के बारे में हर वक्त खुशगुमान रहे, भाई स्टूडेंट साहब में तो कोई बुराई है ही नहीं, इनको तो तरबियत की जरूरत ही नहीं है, ये तो पहले ही बने बनाए हैं, तो टीचर का फायदा क्या भाई, राइट। उसी तरीके से डॉक्टर साहब के पास पेशेंट आए कि मतलब कुछ है, मुझे लग रहा है कि मेरे साथ कोई मसला है, डॉक्टर साहब कहें नहीं बस ठीक ठीक ठाक हो तुम, चलो भागो यहाँ से, तो बिल्कुल ठीक ठाक हो, ठीक है, और पता चला उसके अंदर कुछ ट्यूमर था, उसको कुछ अंदर किस्म की प्रॉब्लम्स थी जिसकी वजह से बेचारा परेशान हो रहा था, तो डॉक्टर साहब ने डायग्नोस्टिक्स रन करने से पहले ही जो है ना माशाल्लाह, क्योंकि खुशगुमानी करनी चाहिए और बदगुमानी नहीं करनी चाहिए, इन इन उसूलों के ऊपर अमल करते हुए डॉक्टर साहब ने कहा कि तुम बिल्कुल ठीक ठाक हो, चलो यहाँ से जाओ, राइट। तो भाई डॉक्टर साहब को फायदा क्या, लेकिन ये काम किसके करने का है, ये काम है डॉक्टर साहब के करने का, ये काम है टीचर साहब के करने का, ठीक है ना। अब दोस्त एक दूसरे को इस तरीके से देखना शुरू कर दें, बराबर के लोग घर के अंदर रहने वाले कीड़े निकालने की नजर से देखना शुरू कर दें, फॉल्ट फाइंडिंग की नजर से देखना शुरू कर दें, तो उनका तो ये काम नहीं है ना करने का, उनका तो ये मनसब नहीं है ना कि एक दूसरे के अंदर जो है वो फॉल्ट फाइंडिंग करें, ठीक है। तो उसी तरीके से ये जो काफिर होते थे, ये जो लोग होते थे मक्का मुकरमा में रहने वाले, इनको तो ये मनसब किसी ने नहीं दिया था कि वो अल्लाह के रसूल में कीड़े निकालें, फॉल्ट निकालें, लेकिन ये बगैर उस मनसब के, बगैर इस पोजीशन के, ये इस अमल को करने की कोशिश करते थे, जैसे हम लोग करते हैं। हमें कोई अथॉरिटी किसी ने नहीं दी होती कि हम जो है ना किसी की जात के अंदर जो है वो क्रिटिकली इसको जज करें, लेकिन हम विदाउट अथॉरिटी हम ये काम कर रहे होते हैं, बिल्कुल यही काम ये लोग भी कर रहे होते थे। जो चूंकि इस फॉल्ट फाइंडिंग निगाह से ये नबी नबी को देख रहे होते थे ना, तो इस वजह से शुबहात उनको मिल ही जाते थे, राइट, पैदा ही हो जाते थे ये शुबहात। ये वन रीजन, रीजन नंबर वन होती है शुबहात के पैदा होने की, ठीक है। ये बात वैसे तो आप को लग रहा होगा कि भाई बहुत ही कुरान की तफसीर के तहत पढ़ा रहे हैं खाली, लेकिन ये हमारी जिंदगी में रोजमर्रा की जिंदगी के अंदर ये अप्लाई होती है, ठीक है। तो कुरान के अंदर से हमें ये हिदायत मिलती है कि जिस तरह से उन लोगों को नबी को इस निगाह से नहीं देखना चाहिए था, उसी तरीके से हमें भी अपने बड़ों को या इवन अपने साथ वालों को भी इस निगाह से नहीं देखना चाहिए। अगर इस निगाह से देखेंगे कीड़े निकालेंगे आप, कीड़े फिर आपको नजर आ ही जाएंगे, हर एक के अंदर नजर आ जाएंगे, ठीक है। लेकिन साथ साथ इस बात का भी ख्याल रखना है कि जो बड़े होते हैं ना उनका तो काम होता है कीड़े निकालना, उनका तो काम होता है फॉल्ट को डायग्नोज करना। तो अब अगर वो फॉल्ट को डायग्नोज कर रहे हैं और आपको बता रहे हैं कि जी आप में ये खराबी है, तो अब उनको ये हम नहीं कह सकते कि आप जो है वो क्यों देख रहे हैं, नेगेटिव साइड को क्यों देख रहे हैं, आप पॉजिटिव को क्यों नहीं देखते, ठीक है। यानी बड़ों के ऊपर भी हम ये एतराज नहीं कर सकते कि आप क्यों जो है ना वो पॉजिटिव मुस्बत सोच क्यों नहीं रख रहे हैं, आप मनफी सोच क्यों रखते हैं हर वक्त, ठीक है ना। बड़ों को हम ये बात नहीं कह सकते, ये हमारे अपने समझने के लिए है, ठीक है। तो ये लोग शुबहात जो निकालते थे उसकी पहली रीजन ये होती थी, और दूसरी वजह एतराजात की जिसकी वजह से इनके जहन में एतराजात पैदा होते थे वो ये है कि ये महज शरारत और तलब हक से बेफिक्री, यानी बहुत ही ना यानी खेल कूद के अंदाज में इन बातों को लिया करते थे, ठीक है, इस्लाह की बातों को बिल्कुल ही बेफिक्री के तरीके से, यानी असल में इनकी फिक्रें कुछ और होती थी, ठीक है, कि कैसे जो है वो माल हड़प करना है, दूसरे को कैसे तकलीफ देनी है, और कैसे जो है वो खेल कूद करना है और एंटरटेनमेंट करनी है, यानी असल में इनकी फिक्रें उस तरफ लगी हुई होती थी। तो नबी की बातों को जो है ना बहुत ही लाइटली ले रहे होते थे, तो जब लाइटली ले रहे होते थे फिर
बिल्कुल
जो है ना वो शरारत का एक अंदाज होता था इनका, ये शरारत वाला अंदाज होता था, ठीक है। तो इस शरारत की वजह से भी फिर एतराजात पैदा होते हैं, ठीक है, यानी शैतान पैदा करता है फिर ऐसे शरीर लोगों के दिलों के अंदर एतराजात, ठीक है। तो ये दोनों गलतियां हैं, इन दोनों गलतियों से हमें इज्तनाब करना है, ठीक है। एक तो हक की बातों को हमने लाइटली नहीं लेना है, दूसरी बात यह है कि हमने जो है ना वो एक दूसरे को फॉल्ट फाइंडिंग की निगाह से नहीं देखना है, पीरियड्स, ठीक है, और अपने बड़ों को। अच्छा, अगर कोई किसी ने लिखा है सवाल प्राइवेटली तो दूसरे लोग नहीं पढ़ सकेंगे, तो इस वजह से मैं पढ़ लेता हूँ कि अगर कोई ऐसी निगाह से देख रहा हो और जानता भी हो कि गलत कर रहा है, तो इस सोच को सही कैसे करें, इसका हल क्या होगा। यानी किसी के अंदर ऐसी निगाह है कि वो बेचारा बस, यानी उन लोगों को भी नेगेटिव निगाह से देखता है, फॉल्ट फाइंडिंग निगाह से देखता है जिनको उसे नहीं देखना चाहिए, नेगेटिव निगाह से। तो अब ये जो इसका एक एटीट्यूड है या उसका एक मिजाज है हमेशा लोगों को नेगेटिव अंदाज से देखना, तो इसका हल क्या है, क्या करे वो इसके अंदर, ठीक है ना, इसको इस अपनी आदत को खत्म करने के लिए क्या करे, ठीक है। तो इसके जो है ना वो हर सोल्यूशन, ठीक है ना, ये एक इलनेस है, ये एक बीमारी है, दूसरों को नेगेटिव अंदाज से देखना, ठीक है ना, ये एक बीमारी है, ठीक है। इस बीमारी का सोल्यूशन चाहिए, तो सोल्यूशन जो होते हैं ना वो उमूमी तौर पर हर बीमारी के दो सोल्यूशंस होते हैं, दो तरह के सोल्यूशंस होते हैं बल्कि, ठीक है ना। एक सोल्यूशन होता है शॉर्ट टर्म सोल्यूशन, शॉर्ट टर्म, जिससे कि आप उस बीमारी के सिम्टम्स को इमीडिएटली थोड़ा सा कंट्रोल कर लेते हैं, ठीक है। दूसरा सोल्यूशन होता है लॉन्ग टर्म सोल्यूशन। लॉन्ग टर्म सोल्यूशन क्या होता है कि उस बीमारी के जो एक्चुअल जो कॉजेज होते हैं, राइट, जो कि उस, यानी उसकी जो जड़ होती है जिसकी वजह से वो बीमारी पैदा हो रही होती है, उस जड़ को खत्म कर देना। जब जड़ खत्म हो जाती है तो फिर बीमारी पैदा ही नहीं हो पा रही होती, जड़ खत्म हो गई है ना, अब पौधा कैसे पैदा होगा जब जड़ ही खत्म कर दिया आपने, ठीक है। तो ये होता है लॉन्ग टर्म सोल्यूशन, ठीक है। तो इस बीमारी का भी शॉर्ट टर्म सोल्यूशन ये है कि आप जब भी किसी के बारे में नेगेटिव सोच रहे हैं, ठीक है, तो आपको अंदाजा तो हो रहा है ना कि आप नेगेटिव सोच रहे हैं, क्योंकि अगर आपको अंदाजा नहीं है तो फिर तो आपको फिक्र ही कोई नहीं, ठीक है ना। अब सवाल करने वाले ने सवाल करा क्यों है, क्योंकि उसको कम से कम इतनी रियलाइजेशन है कि वो लोगों को नेगेटिवली देख रहा है उनकी। भाई आपने ख्वातीन में भी किसी ने प्राइवेटली सवाल किया है कि नेगेटिव अंदाज का क्या मतलब है, तो मेरा ख्याल है आप इस सवाल करने वाली खातून जो हैं वो इस टर्म से अच्छी तरह वाकिफ हैं कि किसी में कीड़े निकालना, नहीं आपको नहीं पता इस उर्दू के मुहावरे का, मेरे तो ख्याल है आपको अच्छी तरह से पता है इस मुहावरे का, कीड़े निकालना किसी के अंदर, ठीक है। तो नेगेटिव अंदाज का क्या मतलब है, ठीक है, इसका जवाब यह है कि लोगों में कीड़े निकालना, ठीक है। अगर नहीं आपको इस मुहावरे का मतलब पता तो फिर पूछें कि नहीं मुझे तो इस मुहावरे का मतलब ही नहीं पता, ठीक है। तो खैर आपने जो सवाल किया है वो तो वो एक दूसरे सवाल है, दूसरा सवाल जो है ना वो किसी और ने सवाल किया, वो उसके बारे में बाद में बात करेंगे इंशाल्लाह। तो शॉर्ट टर्म इसका क्या है, शॉर्ट टर्म ये है कि भाई आपको इतनी रियलाइजेशन तो है ना कि जी एक प्रॉब्लम है मेरे साथ कि मैं दूसरों के अंदर कीड़े निकालता हूँ हर वक्त, ठीक है। तो जैसे ही आपको ये बात फिर अंदाजा हो कि हाँ मैं फिर वही हरकत कर रहा हूँ, फिर मैं दूसरों में कीड़े निकाल रहा हूँ, तो उस वक्त जो है ना इमीडिएटली जो है इसको गुनाह की नजर से देखें कि मैं एक गुनाह कर रहा हूं, ठीक है, मैं एक गुनाह कर रहा हूं, तो इस गुनाह के ऊपर फौरन अल्लाह ताला की तरफ मुतवज्जो होकर के इस्तिग़फार करें, फौरन अस्तग़फिरुल्लाह अस्तग़फिरुल्लाह अस्तग़फिरुल्लाह, ए अल्लाह मेरी तौबा, ए अल्लाह मेरी तौबा, ए अल्लाह मेरी तौबा, ठीक है। उसी वक्त तौबा शुरू कर दें, उसी वक्त अल्लाह ताला से इस्तिग़फार शुरू कर दें, ठीक है। यानी मैं आपको इसका सोल्यूशन क्या बता रहा हूं इसका शॉर्ट टर्म सोल्यूशन ये बता रहा हूँ कि पहले तो आप इसको एज अ मुआशरती या सोशल प्रॉब्लम के तौर पर देख रहे थे ना, नहीं आप इसको सोशल प्रॉब्लम के तौर पर खाली ना देखें, आप इसको गुनाह के तौर पर देखें जिसके बदले में इंसान को सजा मिलती है, रुसवाई मिलती है दुनिया की और आखिरत की, इस निगाह से उसको देखना शुरू कर दें। तो जैसे ही आप अपने अंदर ये चीज देखें कि मैं फिर यही हरकत कर रहा हूं, तो तौबा और इस्तिगफार शुरू कर दें, और तौबा इस्तिगफार के अंदर ना फिर अल्लाह ताला से दुआ भी शामिल कर लें कि अल्लाह मुझे इससे आप बचा लीजिए, मुझे इससे बचा लीजिए, इस आदत को मेरे अंदर से दूर फरमा दीजिए। ठीक है, ये अल्लाह ताला से जो कम्युनिकेशन होती है इसके लिए कुछ जानेमाज बिछाने की जरूरत नहीं होती, इसके लिए मक्का मुकरमा जाने की जरूरत नहीं होती, मस्जिद जाने की भी जरूरत नहीं होती, ये सिर्फ एक दिल का एहसास है, ये दिल के अंदर कम्युनिकेशन है अल्लाह ताला के साथ, फौरन ही कम्युनिकेशन शुरू कर दे। हत्ता कि ये कम्युनिकेशन तो हर जगह हो सकती है, इंसान मतलब समझाने की खातिर कि कहाँ कहाँ हो सकती है, ये इंसान बाथरूम में बैठ करके भी कर सकता है, बाथरूम में सिर्फ जुबान से कलमात कहने को मना किया गया है, दिल में सोच को तो मना ही किया गया। कुछ लोग इतने मसरूफ होते हैं हर वक्त की मसरूफियत कि सिर्फ बाथरूम जाते हैं ना तब उनको सोचने का मौका मिलता है, राइट? तो भाई अल्लाह ताला से जो कम्युनिकेशन है इंसान हर हाल में कर सकता है, अल्लाह ताला से कोई चीज ढकी छुपी नहीं है, ठीक है ना? तो जहां भी आपको मौका मिले फौरन अल्लाह ताला से ये राजो न्याज शुरू कर दें, ठीक है? और इसके साथ साथ ये भी करें कि जिसके बारे में आप नेगेटिव सोच रहे हैं ना, तो उसके लिए फिर दुआ करना शुरू कर दें, ठीक है? कि अगर उसमें वाकई ये नेगेटिव बात है जो कि मैं सोच रहा हूँ, तो अल्लाह उस नेगेटिव चीज को दूर फरमा दे, ठीक है? और उसके लिए फिर यानी कोई कि भाई अल्लाह उसको बेहतरीन अजर अता फरमा दे, मेरी तरफ से उसको सवाब अता फरमा दे, ठीक है? उसके लिए कुछ बेहतरी की दुआ करना शुरू कर दे, ठीक है? लॉन्ग, ये तो हो गया शॉर्ट टर्म सोल्यूशन, ठीक है? लॉन्ग टर्म सोल्यूशन इसका ये है कि इंसान कसरत से जिक्र कल्बी की मश्क करे, जिक्र कल्बी, ठीक है? दिल में अल्लाह को याद करने की जो मशकें मशाइख उजाम बताते हैं, मशाइख जो रूहानी डॉक्टर्स होते हैं, राइट? उन रूहानी डॉक्टर्स से रुजू करे, उनके पास जाए, उनसे जो है वो जिक्र कल्बी सीख करके आए और उसकी मशकें करे। जिक्र कल्बी की जब मश्क करता है ना इंसान, ठीक है, और जाहिर है उनके बताए हुए तरीके के मुताबिक करता है, तो इससे ना उसकी रूहानी बीमारियों की इस्लाह हो जाती है, ठीक है? तो रूहानी बीमारी की इस्लाह होने का मतलब यही है कि जो जड़ें होती हैं ना हमारे इन बुरे अमाल की, जैसे कि क्रिटिकल एनालिसिस करते रहते हैं हर वक्त बड़ों के बारे में और बराबर वालों के बारे में, तो इनकी जड़ें जो है ना वो रूहानी बीमारी की शक्ल में होती हैं, इस रूहानी बीमारी का इलाज हो जाता है जिक्र कल्बी से, ठीक है ना? वो जड़ खत्म हो जाती है। दिस इज द लॉन्ग टर्म सोल्यूशन, ठीक है? जिक्र इज द लॉन्ग टर्म सोल्यूशन, और मैं जिक्र कल्बी कह रहा हूं, सिर्फ जुबान से तस्बीहात फेरने की बात नहीं कर रहा, ठीक है? अगर किसी की गलती निकालना उसकी कादियानी नवाजी के लिए, ऐसा करना कैसा है? खत्म नबूवत वालों को माशाल्लाह अपने काम से बहुत लगन है, अच्छी बात है, ठीक है? मतलब आपका सवाल एक्चुअली मुझे समझ में नहीं आया कि गलती निकालना उसकी कादियानी नवाजी की वजह से आप कहना चाह रहे हैं, कादियानी नवाजी करता है तो इसकी वजह से उसकी आप गलती निकाल रहे हैं, तो भाई वो यानी कादियानी नवाजी की वजह से अगर गलती निकाल रहे हैं तो फिर उसको उसी में मुकैद भी करना होगा ना। अब इसका मतलब ये नहीं है कि अब उसकी खाना खा रहा है तो अब चूंकि वो कादियानी नवाज है तो उसके वो कह रहे हैं कि इसको तो खाना खाना भी नहीं आता, इसको तो जो है वो यानी चलना भी नहीं आता, टेढ़ा 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 चलता है, ठीक है? तो जैसा ठीक है, नहीं अब एक और भी एक अंग्रेजी का भी एक मुहावरा याद रखें, गिव द डेवल इट्स ड्यू, ठीक है? कि जो डेवल होता है ना तो उसको भी अगर कोई ड्यू होता है ना उसका, तो वो भी उसको दे देना चाहिए, ठीक है? तो इस इन बातों के अंदर काफी तफसीलात हैं, तो ये हर एक को ना इतना समझ में नहीं आती हैं बातें, ठीक है? तो इस वजह से ना व्हाट्सएप पैसेजेस की बुनियाद पर सारे जो है ना वो फैसले नहीं कर लेने चाहिए, अकाबिर उलमाए हक की तरफ निगाह रखनी चाहिए, ये बात याद रखें, अकाबिर उलमाए हक, ठीक है ना? जैसे कि आजकल पाकिस्तान के अंदर जो मस्जिदें खुलवाने के मामले के ऊपर जो लोग जो उलमाए हक जो है ना वो मिल बैठ करके जो जो बाकायदा एलामिए वगैरह ला रहे हैं ना, ठीक है, जो अनाउंसमेंट्स ला रहे हैं, वो लोग हैं अकाबिर उलमाए हक, ठीक है। तो इस वजह से ना ये फौरन से इमीडिएटली जंपिंग टू कंक्लूजन जो है ना, ये ठीक नहीं होता। उलमाए हक और वो भी अकाबिर उलमाए हक की तरफ देखना, ये हम शतुंगड़े जो होते हैं ना, हम दीन का काम करने वाले शतुंगड़े, छोटे छोटे निक्के निक्के, राइट। तो हम बहुत तेजी से जो है ना वो जंप कर जाते हैं कंक्लूजन के ऊपर, हमें नहीं समझ में आ रही होती है बातें, ठीक है। तो अपनी इस रविश को हमें चेंज करने की जरूरत है, जरा अपने आप को तहमुल और ठहराने की जरूरत है, ठीक है। तो गलती को जो गलती है उसको कवर करने की कोशिश नहीं कर रहा हूं मैं यहाँ पे, ठीक है ना भाई। जो गलती है वो गलती है, लेकिन उसके ऊपर रिएक्शन कैसा होना चाहिए ना, ये छोटों को देख करके फैसले नहीं कर लेना चाहिए फौरन, ठीक है ना। बड़ों बड़ों को अल्लाह ताला ने रखा है, हमारे सरों के ऊपर रखा है ना, तो उनकी कदर करनी चाहिए, ठीक है। उनकी कदर यही है कि हम उनसे डायरेक्शंस लें इन मामलात के अंदर, जो कि मुल्की लेवल के मामलात होते हैं, दुनिया के लेवल के मामलात होते हैं, ठीक है। तो अपने इस रविश को चेंज करने की जरूरत है। आगे फरमाया कि यहाँ खवातीन में भी कुछ सवाल आता है कि अगर कोई हम पे कीड़े अच्छा नेगेटिव अंदाज का क्या मतलब है, ये तो खैर बात हो गई। हाउ डू वी सेव आवरसेल्व्स फ्रॉम सच पीपल, अपने आप को उनसे बचाने के लिए तो एक तो सबसे पहली बात तो भाई अल्लाह ताला से दुआ करना कि अल्लाह सबके शर से हमारी हिफाजत फरमाए, ठीक है। और इसका भी जरा एक अंदाज होता है कि कैसे दुआ की जाए। नबी सल्लल्लाहु अलैहि वसल्लम जब घर से बाहर निकला करते थे ना, तो आप की दुआ जो है वो क्या होती थी, अल्लाहुम्मा इन्नी आऊज़ु बिका अन अज़ल्ला औ उज़ल्ला, ठीक है, अन अज़लिमा औ उज़लमा, अन अजहला औ युजहला इलैया, ठीक है ना। अब ये जो आप दुआ फरमाते थे ना, बड़ा सोचने की जरूरत है इस दुआ के अंदर कि क्या फरमाते थे आप, घर से निकलते थे ना तो शर से पना मांगते थे, लेकिन पहले दूसरे के शर से पना मांगने से पहले कहते थे कि अल्लाहुम्मा इन्नी आऊज़ु बिका, अल्लाह मैं आपकी पना मांगता हूं, अन अदल्ला, कि मैं किसी को गुमराह करूं, पहले फरमा रहे हैं मैं किसी को गुमराह करूं, फिर कह रहे हैं औ अदल्ला, या ये कि कोई मुझे गुमराह करे, अन अज़लिमा, कि मैं किसी पर जुल्म करूं, और ये कि औ उज़लमा, कि कोई मेरे ऊपर जुल्म करे या मैं जुल्म किया जाऊं अपने ऊपर, राइट, किसी कोई मेरे ऊपर जुल्म करे। तो अपने शर से दूसरों की हिफाजत की अल्लाह ताला से पहले दुआ मांगेंगे ना, तो अल्लाह ताला आपकी दुआ को जल्दी कबूल भी फरमा लेंगे, ठीक है। कि देखो इसको अपनी इसलाह की ज्यादा फिक्र है, इसको मेरे दूसरे बंदों की ज्यादा फिक्र है कि ये अपने शर से उनको उनको नुकसान ना पहुंचा रहा हो, ठीक है ना। तो ये जो एटीट्यूड होते हैं ना, जिसके अंदर आजिजी होती है, इनकिसारी होती है, तौबा होती है, अपने गुनाहों पे नजर होती है, दीदे कसूर होती है, अपने कसूरों की दीद, ये अल्लाह ताला को महबूब है। तो हम अपना ये एटीट्यूड बना लें, ठीक है, कि हम क्या गलत कर रहे हैं, फिर उसके बाद जो है ना, फिर अपने शर से दूसरों की पनाह मांगने के बाद फिर दूसरों के शर से अपनी पनाह की दुआ करें, ठीक है। तो इस तरीके से ना फिर हमारे मसले जो हैं वो जल्दी हल हो जाएंगे, अल्लाह ताला हमारे मसलों को बहुत आसानी के साथ हल फरमा लेते हैं, हम फरमा सकते हैं, लेकिन हमारा एटीट्यूड ही ठीक नहीं होता। हमें हर वक्त जो है ना दूसरा बंदा ही बुरा नजर आ रहा होता है, और यही नजर आ रहा होता है कि दूसरा मेरे ऊपर शर कर रहा है, अपने शर की तरफ हमारी नजर ही नहीं जा रही होती है, ठीक है। तो नबी सल्लल्लाहु अलैहि वसल्लम ने हमें दूसरा तरीका सिखाया है, इसको दूसरे अंदाज से यानी हल करने का तरीका समझाया है। तो अल्लाह ताला से दुआ भी इस तरीके से मांगनी चाहिए। और दूसरी चीज ये है कि अगर मशवरे के बाद, बड़ों से मशवरा करने के बाद ये बात कंफर्म हो जाए कि हाँ दूसरे ही जो है वो हमारे ऊपर जुल्म कर रहे हैं, तो फिर किसी तरीके से ऐसे लोगों को अवॉइड करने की कोशिश करनी चाहिए, ठीक है ना। हम अक्सर जो है ना अपनी आदतों की वजह से हम बहुत ज्यादा लोगों के साथ जो है ना वो इंगेज हो जाते हैं, बहुत इन्वॉल्व हो जाते हैं, ठीक है। और वो इन्वॉल्व होने के बाद बस फिर उनके बाद उनकी जो शख्सियत होती है, अब उस शख्सियत से हमें नुकसान पहुंचता है, फिर हम जो है वो बिलबिलाना शुरू कर देते हैं, शोर मचाना शुरू कर देते हैं, ठीक है। हालांकि हम अगर उनसे इन्वॉल्व भी ना होते हैं ना, जरूरत के से ज्यादा इन्वॉल्व भी ना होते, तो फिर हम अपने आप को बचा लेते हैं इन चीजों से, ठीक है। लेकिन वो बहुत ज्यादा में सोशलाइजिंग की जो एक लत पड़ी हुई है, तो इस वजह से इन्वॉल्वमेंट जो है वो हमारी बहुत ज्यादा हुई भी होती है हर एक के साथ, ठीक है। हालांकि जरूरत नहीं होती हर एक से इतना ज्यादा इन्वॉल्व होने की। अगर कोई हम पे कीड़े निकाल रहा हो तो हमारा क्या तर्ज अमल होना चाहिए, मेरे ख्याल में काफी बात हो चुकी है इस पर, इसके ऊपर। बदगुमानी रखना भी इसी जुमरे में आता है। हाँ, बदगुमानी रखना भी इसी में आता है, क्योंकि आप जुबान से कीड़े ना नहीं निकाल रहे हैं किसी के बारे में, लेकिन आपके दिल के अंदर तो उसके बारे में कीड़े आ रहे हैं ना। ठीक है, अगर किसी का वाकई ऐब नजर आए तो भी उनके बारे में बदगुमानी होती है तो क्या किया जाए? किसी का ऐब अगर कंफर्म हो जाए, ठीक है, तो फिर अगर वो जैसे मुसलमान है, आपको कोई जानने वाला है, तो उसके लिए दुआ करें कि अल्लाह उसके ऐब को दूर फरमा दें, उसके लिए दुनिया और आखिरत में अच्छा मामला फरमा दें। ठीक है, और बस फिर अब उससे जो है वो कोशिश करें कि जरा हट करके, कट करके रहें और उसको अवॉइड करें। यानी अपने अपने जो दिलो दिमाग के ख्यालात हैं, नजरियात हैं ना, तो उनको हर वक्त जो है ना वो यानी परागंदा करके रखना, दूसरे के बारे में सोचते रहना। ठीक है, तो अपने वक्त को जाया नहीं करें इन चीजों के अंदर। ठीक है ना, वक्त बहुत कीमती है, अल्लाह ताला ने हमें सलाहियतें दी हैं, इन सलाहियतों को हम पॉजिटिव चीजों में भी तो इस्तेमाल कर सकते हैं ना। ठीक है, तो हर वक्त नेगेटिव चीजों के बारे में सोचना, इससे हमारा हमारी जिंदगी जाया हो रही है ना, दोबारा तो नहीं मिलेगी ना। ठीक है, अगर कोई सामने नजर आ रहा है कि गुनाह का काम करता है तो इसमें क्या किया जाए? तो ऐसे में ताल्लुकात का हद किस हद तक रखा जाए? बस डिपेंड करता है कैसे रिलेशनशिप्स हैं। अगर वो खून के ताल्लुकात हैं तो उनके साथ जो है वो आपने एक मिनिमम रिलेशनशिप रखना है, क्योंकि अल्लाह ताला ने हुक्म दिया है इन ताल्लुकात को बरकरार रखने का। लेकिन गुनाह के काम से खुद को मुलव्वस होने से बचाना है। ठीक है, कि कहीं ऐसा ना हो कि यानी वो गुनाह का काम कर रहा है तो बस उसमें मैं भी उसमें इन्वॉल्व हो जाऊंगा, अगर मैं उसके साथ ज्यादा ताल्लुक और मेल जोल रखूंगा तो। ठीक है, अच्छा आगे चलें कि दूसरी वजह इतराजात की महज शरारत और तलब हक से बेफिक्री है, और इस बेफिक्री और शरारत का सबब यह है कि ये लोग कयामत को झूठ समझ रहे हैं, इसलिए फिक्र अंजाम नहीं है, और जो जी में आता है कर लेते हैं, बक देते हैं। ठीक है, ये लोग ना यानी क्या अल्लाह ताला ने फरमाया कि बलकज़्ज़बू बिस्साती। ठीक है ना, ये आखिरत को झुटला रहे हैं, झुटलाते हैं। ठीक है, तो जो आखिरत को झुटलाता है तो आखिरत का क्या क्या ये एक वाकया है खाली? ठीक है, कि एक वाकया होना है। ठीक है ना, जैसे कि आखिरत के लिए वाकया का लफ्ज भी इस्तेमाल हुआ है, वाकातिल वाकया, राइट? तो आखिरत को झुटलाने का मतलब क्या है? कि बस एक वाकया है, नबी अलैहिस्सलाम सलाम ने हमें बताया था कि हाँ ये वाकया होगा, तो भाई इन्होंने इस वाकये को झुटला दिया बस। नहीं, बल्कि सिर्फ वाकये को झुटलाना नहीं है, उस वाकये के अंदर क्या क्या होने वाला है असल में तो उसको झुटला रहे हैं ना। क्या मतलब? हिसाब किताब को झुटला रहे हैं, हिसाब को, कि मैं जो कर रहा हूं, मैं जो बक रहा हूं, मैं जो अमल कर रहा हूं, मुझे उसका हिसाब देना है। कयामत को झुटलाने का मतलब ये नहीं है कि किसी इवेंट को, जैसे सेकंड वर्ल्ड वॉर है ना, किसी ने कहना शुरू कर दिया सेकंड वर्ल्ड वॉर हो ही नहीं थी, तो क्या हो गया भाई सेकंड वर्ल्ड वॉर नहीं हुई थी, इसने झुटलाना शुरू कर दिया, पागल है बेचारा, दीवाना है, इतने सारे शवाहिद मौजूद हैं सेकंड वर्ल्ड वॉर हुई थी लेकिन कह रहा है कि नहीं हुई थी। तो क्या कयामत को झुटलाना भी ऐसे ही है कि कयामत नहीं होगी? भाई कयामत को झुटलाने का मतलब यह है कि मेरे हिसाब, मेरे अमल का हिसाब नहीं होगा, मेरी जुबान का हिसाब नहीं होगा। तो जो शख्स इस हिसाब को झुटलाता है ना, तो फिर उसको अपनी जुबान की कोई फिक्र नहीं होती, जो जी में आता है बक देता है। यही हजरत तफसीरन फरमा रहे हैं, बयानुल कुरान की तफसीर में क्या फरमा रहे हैं? जो जी में आता है कर लेते हैं, बक देते हैं। ठीक है, और खुसूसा नौजवानों के साथ ये बहुत बड़ा मसला होता है, जज्बात में आकर के बकना शुरू कर देते हैं चीजों को, उनको नहीं बकना चाहिए। ठीक है, अपने आप को कंट्रोल में रखना चाहिए। ठीक है, तो फरमाया कि हमने ऐसे शख्स की सजा के लिए जो कि कयामत को झूठा समझे, तो अंजाम इसका ये होगा कि हमने ऐसे शख्स की सजा के लिए जो कि कयामत को झूठा समझे दोजख तैयार कर रखी है, हिसाब किताब होगा, और जब इनकी ये जुबान के अमाल और आज़ा के जो अमाल हैं वो तोले जाएंगे, तो वो जब ज्यादा भारी उसके अंदर गुनाह निकल आएंगे तो फिर उनको दोजख में डाला जाएगा। तो उस दोजख की तफसील आगे फरमाते हैं, کیونکہ قیامت کی تکذیب سے اللہ اور رسول کی تکذیب لازم آتی ہے، جو اصل سبب ہے دوزخ میں جانے کا۔ ٹھیک ہے، اب دیکھیں یہاں پر کیا فرما رہے ہیں کہ یہ جو قیامت کی تکذیب کر رہے ہیں، تو قیامت کی تکذیب کا مطلب یہ کہ تھوڑی کہ اخبارات میں کوئی قیامت کی خبریں چھپی ہوئی تھیں تو اخبارات کی تکذیب کر رہے ہیں، جیسے سیکنڈ ورلڈ وار کی تکذیب کر رہے ہیں، تو اس کا مطلب کیا ہے کہ جو اخبارات، کتابوں کے اندر اور جو ویڈیو فوٹیج بنی ہوئی ہیں سیکنڈ ورلڈ وار کی، تو سیکنڈ ورلڈ وار کی تکذیب کرنے کا مطلب یہ ہے کہ آپ ان ساری ویڈیو فوٹیجز کی تکذیب کر رہے ہیں، ان اخبارات کی تکذیب کر رہے ہیں، ان کتابوں کی تکذیب کر رہے ہیں، ہے نا؟ لیکن قیامت کی تکذیب کا مطلب کیا ہے؟ قیامت کی خبریں کوئی اخبارات اور ویڈیو فوٹیج کے اندر تو نہیں ہے، قیامت کی باتیں کس نے بتائیں؟ نبی علیہ الصلوۃ والسلام نے بتائی۔ تو قیامت کی تکذیب کی امپلیکیشن، دیکھیں اس کو کہتے ہیں نتیجہ ڈرائیو کرنا، ڈائریکٹلی نہیں کہا کہ اللہ اور اس کے رسول کی تکذیب کر رہے ہیں، بلکہ کذبوا بالساعت فرمایا، قیامت کی تکذیب کر رہے ہیں، تو اس سے کنکلوژن کیا نکلتا ہے؟ واٹ ڈز اٹ امپلائی؟ اٹ امپلائز کہ اللہ اور اس کے رسول کی تکذیب کر رہے ہیں۔ تو یہ امپلیکیشن پرنسپل جو ہوتا ہے نا، کہ بندہ ڈائریکٹلی کوئی کام نہیں کر رہا ہوتا، لیکن اس کا جو کام ہے وہ امپلائی کر رہا ہوتا ہے، یہ بھی امپورٹنٹ ہے۔ دس از جسٹ ایز امپورٹنٹ، ٹھیک ہے، بلکہ دس از جسٹ ایز امپورٹنٹ، ٹھیک ہے۔ اسی طریقے سے نا بہت سارے معاملات ہمارے ایسے ہوتے ہیں کہ ہم جو ہیں وہ کہتے ہیں میں تو کوئی اللہ کی نافرمانی نہیں کر رہا، میں تو کوئی اللہ کے رسول کی بے ادبی نہیں کر رہا، ٹھیک ہے، لیکن ہم کسی اور کی بے ادبی کر رہے ہوتے ہیں، اس کی بے ادبی دراصل رسول کی بے ادبی بن رہی ہوتی ہے، ٹھیک ہے۔ تو اس طرح سے نا امپلیکیشنز جو ہوتی ہیں نا، یہ امپلیکیشنز جو ہوتی ہیں ہم ان کو ڈینائی نہیں کر سکتے کہ نہیں جی میں تو کوئی ڈائریکٹلی ایسا کام نہیں کر رہا۔ بھائی آپ جو کر رہے ہیں بے شک ڈائریکٹلی نہیں کر رہے، لیکن انڈائریکٹلی تو آپ یہی کر رہے ہیں، ہے نا، اس طرح سے بات کرتے ہیں نا ہم اکثر۔ تو یہاں پر بالکل وہی فرما رہے ہیں کہ اللہ اور اس کے رسول کی تکذیب لازم آتی ہے، جو اصل سبب ہے دوزخ میں جانے کا، ٹھیک ہے۔ اور اس دوزخ کی ایک کیفیت ہوگی کہ وہ دوزخ ان کو دور سے دیکھے گی تو دیکھتے ہی غضبناک ہو کر اس قدر جوش مارے گی کہ وہ لوگ دور ہی سے اس کا جوش و خروش سنیں گے۔ جوش و خروش کا مطلب اس کی چنگھاڑ سنیں گے، اس کی چیخ، چنگھاڑ کے بلکہ لفظ پراپر استعمال ہوتا ہے اردو کے اندر اس کے لیے، ٹھیک ہے۔ اذا رأتهم من مكان بعيد سمعوا لها تغيظا وزفيرا، ٹھیک ہے، اس کا جھنجھلانا، اس کا فرسٹریٹ ہونا، غیظ اس کا اور اس کی چنگھاڑیں جو ہے نا وہ دور سے لوگوں کو سنائی دیں گی۔ تو اب دیکھیں یہاں پر الحمدللہ ہم سارے ایمان والے ہیں، قرآن کی تفسیر کے لیے بیٹھے ہیں، ٹھیک ہے، لیکن یہاں پر ہمارے لیے کیا ہدایت ہے کہ ہم اس بات کا خیال رکھیں کہ اس چنگھاڑ سے اور اس یعنی ہیبتناک صورتحال سے بچنے کے لیے کیا چیز چاہیے؟ ایمان چاہیے، رائٹ؟ ایمان ہے تو پھر اس سے بچت ہوگی، اور اگر ایمان نہ رہا تو پھر یہ ساری آیات، یہ دوزخ کے احوال، یہ احوال پھر نعوذ باللہ ہمارے لیے ہی تو ہیں اگر ایمان نہ رہا ہمارے اندر، ٹھیک ہے۔ تو اصل چیز جو ہے وہ ایمان ہے، اس ایمان کی حفاظت کے لیے سب کچھ قربان، رائٹ، اس کے لیے یعنی یہی اصل چیز ہے، ٹھیک ہے۔ اور یہ جو ہے نا، یہ ایسا نہیں ہے کہ آپ کسی مسلمان ملک میں پیدا ہوئے ہوں یا کسی مسلمان گھرانے میں پیدا ہوئے ہوں یا آپ کا نام جو ہے وہ بڑا اچھا سا مسلمان نام ہے تو اس کا مطلب ہے کہ آپ ایمان والے ہیں اور آپ کی موت بھی ایمان پر ہوگی، کوئی بھی نہیں، بالکل کوئی گارنٹی نہیں ہے اس کی، ٹھیک ہے نا۔ اس کے لیے تو ایمان کی حفاظت کرنی پڑتی ہے، ان تمام چیزوں سے اس کو بچانا پڑتا ہے جو کہ ایمان کو سلب کر لینے کا، ختم کر دینے کا سبب بنتی ہیں۔ تو ہر ایمان والا اس خوف میں مبتلا رہتا ہے، ہر وقت اس خوف میں مبتلا رہنا چاہیے اس کو کہ اس کا خاتمہ ایمان پر بھی ہو، اگر خاتمہ بسو ہو گیا، ایمان کے بغیر ہو گیا، تو یہ سارے جہنم کے احوال جو ہیں یہ اس کے لیے بھی ہیں، ٹھیک ہے۔ تو ایسے ایمان والا جو ہے نا پھر ہر وقت پریشان رہتا ہے اس بات کے بارے میں۔ तो जहन्नम की कुछ अहवाल बयान करके कहते हैं कि क्यों कहते हैं, अच्छा वो दोजख उनको दूर से देखेगी, तो अच्छा जोश वोश सुनेंगे। तो फिर जब वो इस दोजख की किसी तंग जगह में हाथ पांव जकड़ कर डाल दिए जाएंगे, तो वहां मौत ही मौत पुकारेंगे। जैसा कि मुसीबत में आदत है कि मौत को बुलाते हैं, जब बहुत बड़ी मुसीबत आ जाए इंसान को, तो फिर वो यही तमन्ना करता है कि वो मर जाता तो ज्यादा बेहतर था, और उसकी तमन्ना करते हैं। उस वक्त उनसे कहा जाएगा कि एक मौत को ना पुकारो बल्कि बहुत सी मौतों को पुकारो, क्योंकि मौत के पुकारने की इल्लत मुसीबत है, और तुम्हारी मुसीबत गैर मुतनाही है, और हर मुसीबत का मुक्तजा मौत का पुकारना है। ठीक है, क्योंकि ये जो काफिर है हमेशा हमेशा जहन्नुम में रहना है। तो हमेशा हमेशा का मतलब ये है कि अभी तो ये तकलीफें जो हैं वो तुम्हारे पास गैर मुतनाही अनलिमिटेड आने वाली हैं। तो एक मौत से तुम्हारा मसला हल नहीं होगा, बल्कि कई मौतों को पुकारो तुम। तो जिस तरह हर मुसीबत का मुक्तजा मौत का पुकारना है, तो पुकारना भी कसीर हो, और उसी की कसरत को मौत की कसरत कहा गया है। यहाँ पे जरा आपके मैसेजेस देख लेते हैं कि ये भी इंसान के अपने गुनाहों की वजह से होता है कि बेकार ख्यालात और माजी की बातें उसके जहन पर मुसल्लत कर दी जाती हैं सजा के तौर पर। देखिए, अंग्रेजी का मुहावरा है ना कि एन एम्प्टी माइंड इज द डेविल्स वर्कशॉप। ठीक है ना, जो खाली दिमाग होता है ना, तो वो खाली नहीं होता बल्कि शैतान की वर्कशॉप होता है। शैतान वहां बैठ करके फिर अपने ख्यालात डालता रहता है। तो ये जो है ना कि यानी बेकार ख्यालात, तो बेकार ख्यालात का मतलब यानी वो जो जो नुकस जो नुकसानदेह ख्यालात हैं, जो कि फायदा मंद नहीं है उसके लिए, ठीक है ना, उसकी दुनिया के लिए भी नहीं, उसकी आखिरत के लिए भी नहीं, तो उन्हीं को हमारी जुबान में बेकार ख्यालात कहा जाता है ना। और माजी के अंदर जो जो भी उल्टी सीधी हरकतें उसके साथ किसी ने करी हैं या वो उसने करी हैं, ठीक है, तो अब वो ऑक्यूपाइड रहता है हर वक्त इन ख्यालात से। ठीक है, तो ये ख्यालात से ऑक्यूपाइड क्यों रहता है? क्योंकि उसका जहन जो है वो अच्छी बातों से खाली था, राइट, अल्लाह की याद से गाफिल था, इबादत की फिक्र से खाली था, आखिरत की यानी आगे आने वाली जिंदगी की सोच से खाली था इसका जिक्र, इसका इसका दिमाग। ठीक है ना, तो जब भी वो खाली होगा ना, तो खाली चीज इस दुनिया के अंदर एग्जिस्ट नहीं कर सकती, वैक्यूम इस दुनिया में नहीं एग्जिस्ट कर सकता। तो जब अच्छी चीज से आप अपने दिमाग को खाली रखेंगे, तो फिर बुरी चीज तो ऑटोमेटिकली आएगी। ठीक है, तो अब ये शैतान का की वजह से शैतान यानी ये बुरे ख्याल डालता है, तो इसको जो है वो गुनाहों का अजाब भी कह सकते हैं, इसी को गुनाहों का अजाब भी कह सकते हैं, क्योंकि ये कोई यानी कोई नेमत तो नहीं है ना, ये नेमत तो नहीं है ना अल्लाह ताला की, कि जी शैतान जो है वो हमारे दिमाग के अंदर बुरे बुरे ख्याल डाल रहा है। तो जब नेमत नहीं है तो फिर अजाब ही है ये। ठीक है, शैतान को हमारे ऊपर तसल्लुत दे दिया अल्लाह ताला ने। तो इस वजह से ना इसका हल जो है वो सिर्फ ये है कि अल्लाह की याद से, कुरान से, इल्म से, फिक्र से, आखिरत की सोच से, लोगों की खैरख्वाही की फिक्रों से, राइट, दीन के काम की फिक्र से, इन सब चीजों में अपने आप को ऑक्यूपाइड रखा जाए, अपने आप को मसरूफ रखा जाए, ये है इसका हल। और जब आप ये काम नहीं करेंगे, तो फिर आपके ऊपर इस किस्म की कैफियत जो है ना, वो शैतान के वास्ते से फिर अल्लाह ताला मुसल्लत कर देंगे, ये आपके गुनाहों की सजा होगी। ठीक है, कभी कभी आलमों के एतराज में हमें किसी एक आलिम से दिल में इत्मीनान है, लेकिन दूसरे आलिम के बारे में इत्मीनान नहीं है, तो हमारा क्या अमल होना चाहिए? कभी कभी आलमों के एतराज एतराज में हमें किसी एक, पहली बात तो ये कि आपको उलमा के ऊपर एतराज की ये यानी किसने ये जॉब लगाई है आपकी? ये कोई आपका दफ्तर का काम है? कोई आपका ये यानी आपकी एम्प्लॉयमेंट है कि जी आपने जो है वो उलमा को परखना है और उलमा के ऊपर फिर आपने कुछ जजमेंट पास करनी है, ये किसने आपकी जॉब लगाई है? ठीक है ना, तो आप तो एक ऐसा काम कर रही हैं जो कि आपको करना ही नहीं चाहिए। ठीक है ना, आप अवाम नास में से हैं, आपका काम ये है कि अपनी इसलाह करें, और अपनी इसलाह के लिए किसी एक उलमा के सिलसिले से या तो जुड़ जाएं, जो जाहिरी उलूम हासिल करने के लिए मदरसे से जुड़ जाएं, किसी एक उलमा के सिलसिले से जो कि आपके लिए آپ کے لیے ٹھیک ہو، آپ ان کے ساتھ مناسبت آپ کی ہو، ٹھیک ہے نا، آپ ان کے متعلق جو ہے وہ یعنی بالکل مطمئن ہو، آپ ان کے سلسلے سے جڑ جائیں، ٹھیک ہے، اور وہاں سے علم حاصل کرنا شروع کر دیں، اور اپنی ذاتی اصلاح کے لیے آپ کسی ایک شیخ سے جڑ جائیں، رائٹ، اور ان شیخ کے ساتھ آپ کا معاملہ ہونا چاہیے، ٹھیک ہے. یہ ادھر ادھر دیکھنا، وہ عالم کیا کر رہا ہے، یہ عالم کیا کر رہا ہے، یہ تو جڑ ہے اس علماء پر اعتراض کی. تو اس جڑ کو ہی نہیں ہونا چاہیے نا، اس جڑ کو ختم کریں اپنی زندگی سے نا. یہ اپنے آپ کو جو ہے وہ علماء کا ججمنٹل اتھارٹی بنانے کی عوام الناس کو اجازت نہیں ہے، ٹھیک ہے. اور اگر دوسرے لوگ جو ہے وہ آپ کے اوپر مسلط کر رہے ہیں اس قسم کے آئیڈیاز، ہر وقت آپ کو پکڑ پکڑ کر کے کسی عالم کے بارے میں بری بات بولنا شروع کر دیتے ہیں، تو ان لوگوں سے ایسے بھاگیں کہ جیسے کوئی شیر سے بھاگتا ہے نا. شیر آپ سامنے آ جائے تو کیا کہتے ہیں، سر پر پیر رکھ کر کے بھاگیں گے نا، ٹھیک ہے. اسی طریقے سے ایسے لوگوں سے بھاگیں، اس لیے کہ وہ شیطان ہے، ٹھیک ہے نا، وہ شیطان ہے. چاہے وہ جان بوجھ کر کے شیطانی کر رہے ہوں یا بغیر جان بوجھ کے شیطانی کر رہے ہوں، وہ آپ کو جہنم میں لے کر کے جانے کی کوشش کر رہے ہیں، یعنی دانستہ طور پر یا نادانستہ طور پر. ان لوگوں سے پیچھا چھوڑائیں، ٹھیک ہے. اچھا آگے چلیں کہ ہر مصیبت کا مقتضا، اچھا یہ ہو گیا، تو آپ ان کو یہ مصیبت سنا کر کہیے کہ یہ بتلاؤ کہ کیا یہ مصیبت کی حالت اچھی ہے، جو کہ مقتضا ہے تمہارے کفر و انکار کا، یا وہ ہمیشہ کے رہنے کی جنت اچھی ہے جس کا خدا سے ڈرنے والوں سے یعنی اہل ایمان سے وعدہ کیا گیا ہے، ٹھیک ہے، متقیوں سے. یعنی متقی کون؟ جو کہ ہر قسم کے ایسے چیز سے اپنے آپ کو محفوظ رکھنے کی کوشش کرتے ہوں جن سے کہ اللہ ناراض ہو سکتا ہے، ٹھیک ہے. تو زبان کے اعمال، ہاتھ پیر کے اعمال، آنکھوں کے اعمال، دماغ کی سوچیں، ٹھیک ہے، ہر چیز کے اوپر پہرہ بٹھا کر کے رکھتے ہوں، وہ متقی ہوتے ہیں. تو جنت الخلد التی وعد المتقون، ٹھیک ہے، کہ متقیوں کے ساتھ ہمیشہ ہمیشہ کی جنت کا وعدہ کیا گیا ہے. تو کیوں خامخواہ جو ہے وہ جہنم کی ان عذابوں کا اپنے آپ کو مستحق بنائے ہم. فرمایا کہ یا وہ ہمیشہ کے لیے رہنے والی جنت اچھی ہے جس کا خدا سے ڈرنے والوں کے لیے یعنی اہل ایمان سے وعدہ کیا گیا ہے کہ وہ ان کے لیے ان کی اطاعت کا صلہ ہے اور ان کا آخری ٹھکانہ، اور ان کو وہاں وہ سب چیزیں ملیں گی جو کچھ وہ چاہیں گے، اور وہ اس میں ہمیشہ رہیں گے. کانت لہم جزاؤں و مصیرہ. اے پیغمبر، یہ ایک وعدہ ہے جو بطور فضل و عنایت کے آپ کے رب کے ذمے ہے اور قابل درخواست ہے، ٹھیک ہے. یعنی لہم فیہا ما یشاؤن خالدین، کہ اس میں ہمیشہ ہمیشہ کے لیے لوگ رہیں گے. کان علی ربک وعدم مسئولہ، یعنی یہ ایک ایسا آپ کے رب کا وعدہ ہے کہ جس کی آپ کو درخواست کرنی چاہیے، سوال کرنا چاہیے اللہ تعالیٰ سے. اور ظاہر ہے کہ جنت الخلد ہی بہتر ہے، سو اس میں ترغیب کے بعد ترغیب ایمان کی ہو گئی. یعنی پہلے تو ترغیب تھی نا کہ دوزخ میں کیسی کیسی سزائیں ہوں گی، ٹھیک ہے، تو اس کو ترغیب کہتے ہیں، یعنی ڈرانا. اور اب جو ہے وہ ایمان کی ترغیب، کہ جب ایمان تم لے کر کے آؤ گے، متقی بنو گے نا، تو پھر تمہیں ہمیشہ ہمیشہ کی جنت ملے گی کہ جہاں پر کہ تمہاری ساری خواہشات پوری ہوں گی. اور وہ دن ان کو یاد دلائیے، وَيَوْمَ يَحْشُرُهُمْ وَمَا يَعْبُدُونَ مِن دُونِ اللَّهِ فَيَقُولُ، کہ جس روز اللہ تعالیٰ ان کافر لوگوں کو، اور جن کو وہ لوگ خدا کے سوا پوچھتے تھے جنہوں نے اپنے اختیار سے کسی کو گمراہ نہیں کیا، خواہ صرف بت مراد ہوں یا ملائکہ وغیرہ ہم بھی، ٹھیک ہے. یعنی انسانوں نے کس کس کو پوجا ہے؟ صرف بتوں کو تو نہیں پوجا نا، بہت سارے انسانوں نے فرشتوں کو بھی اللہ کی بیٹیاں کہہ کر کے، نعوذ باللہ، فرشتوں کو پوجنا شروع کر دیا کہ بھئی یہ جبرائیل ہیں، وہ بت بنایا یا نہیں بنایا، بس جبرائیل کی ہم پرستش کرتے ہیں، ٹھیک ہے نا، یا کسی اور کی پرستش کرتے ہیں. یا یہ کہ عیسیٰ علیہ السلام، کہ یہ خدا کے بیٹے ہیں تو ان کی ہم پرستش کریں گے، یا عزیر علیہ السلام، جن کی کہ کچھ یہودیوں نے پرستش کرنی شروع کر دی تھی، یا کوئی اور، جیسے ہندو لوگ جو ہیں وہ 3.5 کروڑ خدا ہیں ان کے، ہر زی روح جو ہے وہ ان کا خدا ہے، ٹھیک ہے. تو سب مراد ہیں یہاں پر، ٹھیک ہے. تو ان سب کو اللہ تعالیٰ جمع کریں گے، ٹھیک ہے نا. اب ظاہر ہے جو جس کو پوچھتا ہوگا تو اس کے لیے اسی سے پھر یعنی یہ بات چیت ہوگی، ٹھیک ہے. ईसाइयों के लिए जो है वो गाय को तो नहीं खड़ा करके गाय से पूछेंगे कि भाई इन ईसाइयों ने गाय तुम्हारी परस्तिश करी थी कि नहीं करी थी, राइट? क्योंकि ईसाइयों ने तो गाय की परस्तिश ही नहीं करी थी, ठीक है? तो ईसाइयों के लिए ईसा अलैहि सलाम से सवाल किया जाएगा, ठीक है? लेकिन जमा सबको किया जाएगा, फिर उन माबूदीन से यानी जिनकी इबादत की थी इन आबिदीन की रुसवाई के लिए, यानी जिन्होंने इबादत करी थी तो उनकी रुसवाई के लिए अल्लाह ताला सिर्फ इनको ना यानी और जो है वो यानी मेंटली टॉर्चर करने के लिए फरमाएगा कि तुमने मेरे इन बंदों को राह हक से गुमराह किया था या ये खुद ही राह हक से गुमराह हो गए थे। मतलब ये कि उन्होंने तुम्हारी इबादत जो वाकई में गुमराही है तुम्हारे अमर और रजा से करी थी, यानी तुमने हुक्म दिया था इनको कि तुम्हारी इबादत करें, जैसा इन लोगों का जोम था। यानी ये लोग जो है ना इबादत करने वाले, इनका गुमान था, इनका जोम था कि ये माबूदीन हमारी इस इबादत से खुश होते हैं। जैसे कि ईसाई कि जी हम ईसा अलैहिस्सलाम के जो हमने उनका स्टैचू बनाया हुआ है और उनके सामने जो है वो इस तरह से खड़े होते हैं और ये सारी चीजें करते हैं तो ईसा अलैहिस्सलाम इससे खुश होते हैं और फिर क्या करेंगे, खुश होकर अल्लाह ताला से शिफात करेंगे या अपनी राय फासिद से यानी उन्होंने ये बात इख्तरा कर ली थी, ठीक है? यानी या तो अपना उनका जोम था या ऐसे ही उन्होंने जो है ना वो इस यानी कंक्लूजन बना लिया था बस अपने जहन में, अपनी एक फासिद राय से ये कंक्लूजन डिराइव कर लिया था कि भाई ये जो हमारे माबूदीन हैं तो ये हमारी अल्लाह ताला से सिफारिश करेंगे। देखिए यहां पर भी अल्लाह की नफी नहीं कर रहे हैं, ठीक है, बल्कि ये अपने तौर पर एक इबादत का तरीका इख्तियार करके रसूलों के बताए हुए इबादत के तरीके का इनकार करते हैं, ठीक है ना? तो यही असल में गुमराही होती है। तो जब अल्लाह ताला उन माबूदीन से सवाल करेंगे क्या तुमने गुमराह किया था इन लोगों को, तो वो माबूदीन अर्ज करेंगे कि माज़ अल्लाह हमारी क्या मजाल थी कि हम आपके सिवा और कारसाजों को यानी आपको छोड़ करके दूसरे लोगों को जो कि छोटे मोटे काम कर दिया करते हैं लोगों के, ठीक है ना, यानी कर एक्चुअली कर दिया करते हैं या ऐसे ही गुमान के तौर पर जो काम बनाते हैं लोगों के, वो तो अपने एतकाद में तजवीज़ करें कि जी अल्लाह के अलावा जो है कोई और तुम्हारे काम बना देगा, ठीक है? आम इससे कि वो कारसाज हम हो या हमारे सिवा कोई और हो, यानी किसी को भी हमने प्रपोज नहीं किया था कि अल्लाह के सिवा जो है ना वो किसी का माबूद बनने का मुस्तहिक हो। मतलब ये कि जब खुदाई को आप में मुनहसर समझते हैं, यानी हम भी आप में ही खुदाई को मुनहसर समझते हैं, ईसा अलैहिस्सलाम सिर्फ अल्लाह को खुदा मानते हैं, उज़ैर अलैहिस्सलाम, राइट, फरिश्ते और हत्ता के जो पत्थर के बुत हैं वो भी सिर्फ अल्लाह ही को खुदा मानते हैं, ठीक है ना? क्योंकि पत्थर के अंदर भी अल्लाह ताला ने एक अमाउंट ऑफ अकल दी है, वो भी अपने अपने रब को पहचानता है पत्थर भी, ठीक है? तो सब जो है वो यही कहेंगे कि हम तो आप ही को खुदा समझते हैं तो हम शिर्क करने का इनको अमर या इस पर रजामंदी क्यों जाहिर करते, राइट? तो इस तरह की पूरी कॉन्वर्सेशन होगी क़यामत के दिन, ठीक है? तो मुफस्सिरीन ने लिखा है कि इवन पत्थर के जो बुत होंगे ना उनको भी अल्लाह ताला उस दिन गोयाई अता फरमा देंगे, अल्लाह ताला के लिए कोई मुश्किल काम नहीं है। अच्छा, आगे बढ़ने से पहले थोड़ा ये पैसेजेस पढ़ लेते हैं कि कभी ऐसा होता है कि हमारे इस मसले का जवाब हाँ चाहिए तो ये आलिम हाँ कहते हैं और हम उन्हीं से वो मसला पूछेंगे जो नहीं कहते कहते हैं उनसे ना पूछें, जैसे मॉस्किटोज मारने के लिए बात का इस्तेमाल करना, बैट का इस्तेमाल करना या वीडियो कॉल वगैरह। अच्छा, ये तो आप खैर अपनी तरफ से कमेंट दे रही हैं तो मेरे ख्याल में इसमें कोई सवाल तो मुझे नजर नहीं आ रहा। अस्सलाम वालेकुम, आपकी कोई अरबिक क्लास है तो प्लीज लेट मी। अगर आप हमारे व्हाट्सएप ग्रुप में शामिल नहीं हैं तो आप व्हाट्सएप ग्रुप में शामिल हो जाएं, ठीक है? और उस व्हाट्सएप ग्रुप में जो नोटिफिकेशंस आती हैं ना तो आप उसके ऊपर प्राइवेट रिप्लाई करके फिर इस किस्म के एडमिनिस्ट्रेटिव क्वेश्चंस कर लिया करें, ठीक है? तो उस पर फिर आपको व्हाट्सएप के ऊपर जवाब दे दिया जाएगा, ठीक है? अच्छा, अगर ختم نبوت کے لیے کام کرتے ہیں لیکن کوئی اور تنظیم کے خلاف سازش ہو رہی ہو اور بدنام کرنے کے لیے سوشل میڈیا پر ایسا ہو رہا ہو جیسے جمعیت علماء ہند، ایسے وقت کیا ہمیں ختم نبوت تنظیم کا دفاع کرنے کے ساتھ ساتھ جمعیت علماء ہند کا بھی دفاع کرنا ہوگا یا نہیں کرنا ہوگا؟ دیکھیں، دفاع تو ہم نے کرنا ہے نا سب کا، سارے علماء حق کا، لیکن اس کے اندر ذرا ڈسپلن کو بس ملحوظ خاطر رکھنا چاہیے کہ ہم دفاع کرنے میں کہیں، یعنی ایک تو یہ کہ ہم اپنے کام سے غافل تو نہیں ہو رہے، ٹھیک ہے، اپنے کام کو چھوڑ کر کے دوسرا کام شروع کر دیا، اور دوسرا یہ کہ ایسا نہ ہو کہ ہم جو ہے وہ وہی بات ہے کہ یعنی اپنے طور پر ججمنٹ کر کے پھر ہم نے دفاع شروع کر دیا، حالانکہ علماء حق کا جو ہے یہ موقف تھا ہی نہیں، ٹھیک ہے؟ تو ان سب باتوں کا خیال رکھنا چاہیے بس، باقی تو ظاہر ہے کہ سارے اکابرین علماء حق جو ہیں وہ ہمارے ہیں اور ہمیں ان کا دفاع کرنا ہے. اگر ایسے لوگ جو علماء پر کامنٹس ہی پاس کرتے رہتے ہوں اور آج کل کی ہر مصیبت کا ذمہ دار علماء کو ہی ٹھہراتے ہوں، وہ کسی کا شوہر ہو یا کسی کی بیوی ہو، تو کیا کیا جائے؟ تو بھائی آپ طلاق نہ تو دے سکتے ہیں اس معاملے کے اوپر، اور نہ جو ہے وہ بیوی طلاق لے سکتی ہے، خلع لے سکتی ہے ایسے معاملے میں. تو ایسے معاملے میں ان سے بحث نہ کی جائے، ٹھیک ہے؟ کیونکہ بحث کریں گے نا تو پھر وہ یعنی ضد میں آ کر کے اور زیادہ اپنی اس ہرزہ رسائی کے اندر آگے بڑھیں گے، اور اس سے جو ہے نا پھر ان کو بھی نقصان ہوگا اور آپ کا بھی نقصان ہو سکتا ہے کہ خدا نہ خواستہ کس کی وجہ سے اگر انہوں نے کل میں کفر کوئی کہہ دیا، ٹھیک ہے، تو پھر تو نکاح ویسے ہی ٹوٹ جائے گا، پھر کیا کریں گے اس کے بعد، رائٹ؟ بہت بڑی مصیبت آ جائے گی. تو اس وجہ سے نا ایسا عمل اگر کسی کے گھر میں ہوتا ہو کہ میاں بیوی یا بیوی یعنی کوئی ایک کرتا ہو، تو اس میں نا بہت تحمل سے اور صبر سے کام لینے کی ضرورت ہے، اور اس مسئلے کو جو ہے نا پھر پرسنلی پھر اپنے بڑوں سے ڈسکس کرنا چاہیے کہ کس قسم کی پرابلم چل رہی ہے، اس کو کیسے ایڈریس کیا جا سکتا ہے، اور یعنی کیا اس کا حل نکالا جا سکتا ہے نا. تو یہ بہت ہی یعنی سنجیدہ قسم کا مسئلہ ہے، اس کو جذبات میں آ کر کے اس کو یعنی بحث مباحثے کے ذریعے سے حل کرنے کی کوشش ہرگز نہیں کرنی چاہیے، ٹھیک ہے؟ اچھا، وہ تو غلطی سے انہوں نے کر دیا ہوگا شاید. اچھا، پتا نہیں آپ لوگ آپس میں میسیجز کرنے کی بجائے جو ہے غلطی سے آپ نے ایوری ون کو میسج کرنا شروع کر دیا لگتا ہے. خیر، اچھا تھوڑا سا ہم اور پڑھ کے بس کلاس ختم کرتے ہیں، کیونکہ اچھا لوگوں کو جس روز اللہ تعالیٰ ان کافر لوگوں کو اور جن کو وہ لوگ، اچھا یہ ہوگی، ہاں تو یہ جو معبودین ہیں ان کے جھوٹے معبودین، تو یعنی جو جن کو انہوں نے جھوٹے طور پر اپنا معبود بنایا ہوا تھا، تو یہ معبود اللہ تعالیٰ کو جواب دیں گے کہ نہیں اللہ، ہم نے تو ان کو ایسی بات نہیں کہی تھی، ٹھیک ہے؟ پھر اس کے بعد مزید یہ کہیں گے کہ ولکن متعتہم وآباءہم، ٹھیک ہے، کہ یہ تو خود ہی گمراہ ہوئے، اور گمراہ بھی ایسے نامعقول طور پر ہوئے کہ اسباب شکر کو انہوں نے اسباب کفر بنا لیا، چنانچہ آپ نے تو ان کو اور ان کے بڑوں کو، ٹھیک ہے نا، ان لوگوں کو بھی اور ان کے باپ داداؤں کو بھی خوب آسودگی دی تھی. متعتہم کا مطلب ان کو آپ نے متاع دنیا دی تھی، ٹھیک ہے نا، مال و دولت دی تھی، باغات دیے تھے، کھیت کھلیان دیے تھے، نوکر چاکر دیے تھے. تو یہ ہے متعتم کا مطلب، ٹھیک ہے، ان کو متاع دی تھی آپ نے اور ان کے باپوں کو. حتی نسل ذکرہ، لیکن اس متاع کے اوپر ان کو آپ کا شکر ادا کرنا چاہیے تھا، یہ تو اسباب شکر تھے، ٹھیک ہے، لیکن انہوں نے انہی متاع کو، انہی چیزوں کو اسباب کفر بنا لیا، ٹھیک ہے. تو مقتضا تو یہ تھا کہ نعمت دینے والوں کو یہ پہچانتے اور اس کا شکر و اطاعت کرتے، مگر یہ لوگ یہاں تک شہوات و تلذات میں منہمک ہو گئے، یعنی صرف لذت حاصل کرنے میں منہمک ہو گئے کہ آپ کی یاد ہی کو بھلا بیٹھے، اور یہ لوگ خود ہی برباد ہوئے. مطلب جواب کا ظاہر ہے کہ یہ کہ دونوں شقوں میں سے اس شق کو اختیار کیا کہ خود ہی گمراہ ہوئے, ہم نے نہیں کیا. یعنی بیسیکلی سارے جو جھوٹے معبودین ہیں نا وہ انکار کر دیں گے کہ ہم نے ان کو کوئی گمراہ نہیں کیا, یہ خود ہی گمراہ ہوئے. تو خود کیسے گمراہ ہوئے, ٹھیک ہے نا, خود کون, یعنی کیسے بندہ گمراہ ہوتا ہے. وہی بات جو کہ کل کی کلاس میں بالکل آخری بات کری تھی نا, ٹھیک ہے, کہ ہر انسان کے اندر ایک نفس ہوتا ہے, ٹھیک ہے, اور وہ نفس جو ہوتا ہے وہ لذات کا عادی ہوتا ہے, ٹھیک ہے. تو یہ جو نفس ہے نا, یہ نفس اصل میں کسی دوسرے کی بات نہیں ماننا چاہتا, یہ چاہتا ہے کہ صرف میری بات مانی جائے, یہی خدا بننا چاہتا ہے. یہ نفس ہمارے اندر جو ہوتا ہے نا, یہ خود کو خدا سمجھتا ہے اور یہ چاہتا ہے کہ سب اس کی مان کر کے چلیں, یہ کسی کی بھی نہ مانے, ٹھیک ہے. تو یہ نفس جو ہوتا ہے نا, اصل میں یہ انسان کو رسولوں کی بات ماننے سے یا علماء کی بات ماننے سے روکتا ہے, ٹھیک ہے. تو اصل سبب تو ہمارے اندر بیٹھا ہوا یہ گھرو گھنٹال, رائٹ, ہمارے اندر بیٹھا ہوا ہمارے وجود کا حصہ, اصل سبب تو یہ ہے نا کفر کا, نافرمانی کا, گناہ کا, ٹھیک ہے. تو اسی وجہ سے نا الزام بالآخر جو ہے وہ انسان کے اپنے اوپر ہی پلٹے گا, ٹھیک ہے. یہ کسی دوسرے کو الزام انسان نہیں ٹھہرا سکے گا, نہ بتوں کو, نہ کسی اور معبود کو, حتیٰ کہ شیطان کو بھی الزام نہیں ٹھہرا سکے گا کہ شیطان نے مجھے گمراہ کیا. شیطان بھی کہے گا میں نے کوئی تمہیں گمراہ نہیں کیا, تم خود ہی گمراہ ہوئے ہو, ٹھیک ہے نا, اور اسی بات کو تسلیم کر لیا جائے گا. اس کی وجہ سے شیطان کو خالی جہنم میں نہیں ڈالا جائے گا بلکہ اس بندے کو بھی جہنم میں ڈالا جائے گا, اس کو اس کے نفس نے گمراہ کیا تھا, ٹھیک ہے. حتیٰ کہ اور اس کے لیے ہمارے مشائخ جو ہیں وہ سب سے بڑی دلیل یہی پیش کرتے ہیں کہ شیطان نے آدم علیہ السلام کو سجدہ کرنے سے جو انکار کیا تو کیوں انکار کیا, اس وقت تو کوئی شیطان نہیں تھا جو اس کو گمراہ کرتا. شیطان کو کس نے گمراہ کیا؟ شیطان کو اسی نفس نے گمراہ کیا, اس کی اپنی انانیت نے گمراہ کیا, ٹھیک ہے, اپنی انانیت نے, ٹھیک ہے. تو اصل میں تو یہ نفس ہے. تو یہ نفس جو ہے وہ شہوات اور تلوزات میں منہمک ہو جاتا ہے اور اللہ تعالیٰ کی یاد کو بھلا بیٹھتا ہے. تو یہ لوگ پھر خود ہی برباد ہوئے. مطلب جب آپ کا ظاہر ہے کہ دونوں شقوں میں سے اس شق کو اختیار کیا کہ یہ خود ہی گمراہ ہوئے, ہم نے کوئی ان کو گمراہ نہیں کیا, اور ان کی گمراہی کو اللہ کی بڑی نعمتیں ان پر مبذول ہونے کا ذکر کر کے اور زیادہ واضح کر دیا کہ اتنی نعمتیں تو ان کے اوپر تھیں, ان کو تو چاہیے تھا کہ جو یعنی منعم حقیقی ذات ہے, انعام کرنے والی ذات اللہ تعالیٰ کی ہے, اس کا شکر ادا کرتے, اس کی اطاعت کرتے. اس وقت اللہ تعالیٰ ان عابدین کو لاجواب کرنے کے لیے جو اصل مقصود تھا سوال مذکور سے یہ فرمائے گا کہ لو تمہارے ان معبودوں نے تو تم کو تمہاری سب باتوں میں جھوٹا ہی ٹھہرا دیا, اور انہوں نے بھی تمہارا ساتھ نہ دیا, اور جرم پورے طور پر قائم ہو گیا. سو اب تم نہ تو خود عذاب کو اپنے اوپر سے ٹال سکتے ہو, ٹھیک ہے. فما تستطيعون صرفا, یعنی اب اس عذاب کو اپنے اوپر سے ٹال نہیں سکتے, ہٹا نہیں سکتے. ولا نصرا, اور نہ کسی دوسرے کی طرف سے مدد دیے جا سکتے ہو. یعنی حتیٰ کہ جن پر تمہارا پورا بھروسہ تھا وہ بھی صاف جواب دے رہے ہیں اور تمہاری صریح مخالفت کر رہے ہیں, اور جو تم میں ظالم یعنی مشرق ہوگا ہم اس کو بڑا عذاب چکھائیں گے. وَمَن يَظْلِم مِنْكُمْ نُذِقْهُ عَذَابًا كَبِيرًا, بڑا عذاب چکھائیں گے. اور گو اس وقت مخاطبین سب مشرق ہی ہوں گے, مگر اس طرح فرمانے کی یہ وجہ ہے کہ ظلم کا مقتضائے عذاب ہونا بیان فرمانا مقصود ہے, ٹھیک ہے, کہ جو بھی ظلم کرے گا نا چاہے وہ مسلمان کیوں نہ ہو, اگر وہ ظلم کرے گا تو اس کے اوپر بھی عذاب آئے گا کسی نہ کسی شکل کا, چاہے اس دنیا کا عذاب آئے چاہے آخرت کا عذاب آئے, لیکن ظلم کی وجہ سے یہ عذاب آتا ہے, ٹھیک ہے. اور کفر جو ہے وہ سب سے بڑا ظلم ہے, شرک, الظلم العظیم, ان الشرک لظلم عظیم, سب سے بڑا ظلم شرک ہے, لیکن چھوٹے ظلم بھی ہوتے ہیں, جیسے کہ ہر گناہ جو ہے وہ ایک ظلم ہے. اور ہم نے آپ سے پہلے جتنے پیغمبر بھیجے سب کھانا بھی کھاتے تھے اور بازاروں میں بھی چلتے پھرتے تھے, مطلب یہ کہ نبوت و اکل طعام وغیرہ میں تنافی نہیں ہے, یعنی یہ ایک دوسرے کے منافی نہیں ہے کہ اگر کھانا کھاتا ہے تو نبی نہیں ہے اور اگر نبی ہے تو کھانا اس کو کھانا نہیں کھانا چاہیے, ٹھیک ہے, نہیں. چنانچہ جن کی نبوت دلائل سے ثابت ہے وہ معترضین اعتراف کریں نہ کریں, یعنی سارے جو نبی گزرے ہیں نا لوگوں نے ان کو مانا نہیں مانا اس سے تو فرق نہیں پڑتا نا, بھائی وہ تو نبی تھے اللہ تعالیٰ کے. तो उन सब से इसका सुदूर हुआ है कि सभी खाना खाते थे, सभी जो है वो जरूरियात जिंदगी को पूरा किया करते थे। बस आप पर भी ये एतराज गलत है, निकाह करना नबियों की सुन्नत है, राइट। हर नबी ने निकाह किया, ईसा अलैहिस्सलाम भी वापस आके करेंगे निकाह, ये नहीं है कि ईसा अलैहिस्सलाम ने नहीं किया, भाई आएंगे तो करेंगे ना, ठीक है। तो ये जो नॉर्मल ह्यूमन लाइफ है ये तो हर नबी ने किया है ना, तो आपके ऊपर जो एतराज कर रहे हैं बिल्कुल गलत एतराज है। तो ए पैगंबर और ए ताबईन ने पैगंबर, इन कुफार के ऐसे बेहूदा अकवाल से आप गमगीन मत होइए, यानी सहाबा को भी कहा जा रहा है कि आप भी गमगीन मत हो इन लोगों की बेहूदा बातों से, क्योंकि हमने तुमको मजमुआ मुकल्लफीन में एक दूसरे को आदत के लिए आजमाइश बनाया है, बस इस आदत मुस्तमरा के मुवाफिक अंबिया को ऐसी हालत पर बनाया कि उम्मत की आजमाइश हो कि कौन उनके हालात बशरिया पर नजर करके तकजीब करता है और कौन उनके कमालात नबूवत पर नजर करके तस्दीक करता है। सो जब ये बात मालूम हो गई तो क्या तुम अब भी सबर करोगे, यानी सबर करना चाहिए और ये बात यकीनी है कि आपका रब खूब देख रहा है, तो वक्त मौत पर उनको सजा देगा, फिर आप क्यों हम और गम में वाक़े हों। ठीक है, यानी यहाँ पर बस एक बात करके अब इस क्लास को खत्म करना है कि ये क्या बता रहे हैं कि ये जो एतराज करने वाले लोग हैं ना, ये हालात बशरिया को देख करके एतराज करते हैं। ठीक है, यानी इंसान होने के नाते भूख लगना, बाकी जरूरियात का साथ लगा होना, ये तो हर इंसान के साथ लगा हुआ है और नबी भी इंसान है, तो इन हालात बशरिया को देख करके एतराज नहीं करना चाहिए, ठीक है ना, बल्कि कमालात नबूवत को देखना चाहिए। कमालात नबूवत क्या है कि इनके अंदर तकवा हो, इनके अंदर हया हो, पाकदामनी हो, ये सच बोलते हो, ये अमानतदार हो, राइट, ये जो है वो फोहश जुबान इस्तेमाल ना करते हो, इनके पास जो है वो शरीयत का सुन्नत का इल्म हो, राइट, ये है कमालात नबूवत। ठीक है, अब ये कमालात नबूवत जो है ना, ये एक उमूमी टर्म इस्तेमाल करके बता दिया कि ये कमालात नबूवत जो है वो जिसके अंदर भी होंगे ना, तो उनको जो है हमें तस्लीम करना होगा। ठीक है, कमालात नबूवत जो है वो यानी वही जो है ना, वो तो सबसे बड़ा कमाल नबूवत है जिसकी वजह से कोई नबी कहलाता है। ठीक है, लेकिन कमालात नबूवत जो है वो तकवा, इल्म, हया, सच्चाई, सिद्क, अमानत, दयानतदारी, ये सारे कमालात नबूवत है। ठीक है, तो एक आम आदमी भी जो है उसके अंदर ये कमालात नबूवत हो सकते हैं। ठीक है ना, नबी नहीं बन जाएगा वो क्योंकि वही नहीं आई उसके ऊपर, लेकिन कमालात नबूवत जो है किसी उम्मती के अंदर भी जमा हो सकते हैं, और उलमाए हक की पहचान ही ये होती है कि उनके अंदर कमालात नबूवत होते हैं। ठीक है, और इसका जो है ना कोई इनकार कर नहीं सकता। बाकी जो एतराज करने वाले लोग होते हैं ना, तो वो बेसिकली जो है वो उसके रीजंस पीछे उन्होंने बता दिए थे। ठीक है, जो कि हमने तफसील से डिस्कस किया ना, एक तो कीड़े निकालने वाली निगाह होती है उनके पास, ठीक है, फॉल्ट फाइंडिंग बसीरत, ठीक है ना, फॉल्ट फाइंडिंग। दूसरी क्या होती है, असल में वो कहीं और मसरूफ होते हैं, जैसे क्रिकेट में मसरूफ रहते हैं, ठीक है ना, असल में उनकी जिंदगी निकलती है क्रिकेट के अंदर। ठीक है, बाकी उलमा के साथ तो वो पास टाइम होता है ना, जरा से जरा गप करने का मूड हो रहा है तो चलो मौलवियों के ऊपर गप कर लेते हैं, राइट, तो वो तो खाली पास टाइम, खाली शुगल कर रहे होते हैं मौलवियों के बारे में बात करके। ठीक है ना, तो ये जो वो एतराजात कर रहे होते हैं फिर शरारत की वजह से कर रहे होते हैं, बेफिक्री की वजह से कर रहे होते हैं, असल में तो उनकी फिक्र ये है कि कल मैंने टूर्नामेंट खेलना है, हैं, और वो टूर्नामेंट जो है वो कहाँ खेलना है, और हार्ड बॉल से खेलना है कि सॉफ्ट बॉल से खेलना है, और क्या फ्लड लाइट के अंदर खेलना है कि दिन में खेलना है कि ऐसे करना है कि वैसे करना है, राइट, असल में तो उनकी फिक्र होती है क्रिकेट के टूर्नामेंट के साथ। ठीक है, तो उनके बारे में ना इतना परेशान होने की जरूरत नहीं है, वो अब अल्लाह उनको तो हिदायत दे, तौफीक अता फरमाए, तौबा कर लें अपनी जिंदगी से, ठीक है, तो उनकी उनके लिए खैर होगी, और अगर नहीं करें तो हमें जो है ना अपना वक्त इनके ऊपर जाया करने की जरूरत नहीं है कि हम हर वक्त जो है वो उन्हीं की इस्लाह की फिक्र करते रहें, उन्हीं की जो है वो बारे में बात करते रहें, अपने बारे में हमें ज्यादा फिक्र होनी चाहिए। ठीक है, तो इसके साथ जो है हम आज की क्लास यहाँ खत्म करते हैं। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।